نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي.
آج اس موقع پہ جبکہ ہم ایک بالکل نئی جگہ پہ اللہ کی بات شروع کر رہے ہیں ہمیں نہیں پتا کہ ہم سے پہلے اس جگہ پہ کیا تھا ہمیں اس کی ضرورت بھی نہیں لیکن میں اس چیز کو بہت ہی اچھی طرح سے محسوس کرتی ہوں کہ جس طرح انسانوں کا نصیب ہوتا ہے نا اس طرح جگہوں کا بھی نصیب ہوتا ہے میں جب پہلی دفعہ اس جگہ کو دیکھنے آئی آج سے تقریباً 1.5 مہینہ پہلے تو یہ اس شکل میں نہیں تھی بالکل بکھرا ہوا تھا سامان سب کچھ اور یعنی اس کو دوبارہ ایسا کیا گیا آپ لوگوں الحمدللہ تو جب میں نے اس کو باہر سے دیکھا جب ہم آئے تو سارے کے پارکنگ لاٹ اور جہاں سے آپ لوگ بھی ہیں تو مجھے امریکہ کا ہمارا وہ پہلا اسکول یاد آ گیا جہاں پہ ہم نے باقاعدہ طور پہ اپنی کلاسز کا آغاز کیا ہوئی تو شروع میں ایک مسجد میں تھی جہاں ہم رہتے تھے لیکن جس کو آپ کہہ سکتے ہیں کہ اسکول یا کلاس روم کے طور پہ تھا بالکل وہ اسی طرح سے اسٹرپ مال تھی اور یہ پہلا کارنر کی شاپ ہے نا اگر آپ ادھر سے دیکھیں تو وہ اسی طرح لمبی جاتی تھی ہمارا یہ آپ بالکل اس وقت میں اپنے آپ کو وہیں سوچ رہی ہوں بہت سالوں کے بعد وہ باتیں یاد آ گئیں تو اس لیے میں نے کہا آپ سے بھی شیئر کروں کہ یہ چیزیں ہماری کبھی ضائع نہیں جاتی آپ لوگ آج اگر یہاں پہلی دفعہ آئے ہیں اور انشاءاللہ آپ یہاں آتے ہی رہیں گے لیکن یہ جگہ یہ دن یہ وقت بھی آپ کی زندگی میں اہم ہوگا بعض دفعہ ہم ایک خاص ماحول کے اندر بیٹھ کر سیکھنے کے اور سننے کے جب عادی ہوتے ہیں نا تو پھر ذرا سی مختلف چیز ہوتی ہے تو ہم اس کو ایکسیپٹ نہیں کرتے کسی کو دور لگتا ہے کسی کو قریب لگتا ہے کسی کو وہاں کی کرسیاں یاد آتی ہیں کسی کو کچھ آتا ہے اینی وے جو بھی ہوتا ہے لیکن ہمیشہ یاد رکھیں کہ ما قدم و آثار ہوں جو جس جگہ سے گزر گیا اس کے وہاں نشان لگ جائیں گے زمین کے یہ ٹکڑے اس وقت آپ کے یہ نقش لے رہے ہیں کہ آپ یہاں بیٹھے ہیں اور انشاءاللہ جہاں جہاں بیٹھ کر آپ اللہ کے دین کی کوئی بات سیکھیں گے قیامت کے دن یہ چیزیں گواہی دیں گی آپ اس خوشی کو اگر محسوس کر سکیں نا تو میرا خیال ہے کہ گھومتے رہا کریں گھر میں بھی اب یہاں بیٹھ کے پڑھ لوں اب یہاں بیٹھ کے نماز پڑھوں اب یہاں بیٹھ کے قرآن سیکھوں اب یہ کروں کیوں کیونکہ یہ خاموش زمین ہے لیکن اذا زلزلت الارض زلزالها واخرجت الارض اثقالها وقال الانسان ما لها يومئذ تحدث اخبارها کیوں بان ربك اوحى لها میرا خیال ہے آپ میں سے کوئی بھی ایسا نہیں کہ جس کو سورت زلزال نہیں آتی ہوگی پوری سورت کا تھیم یہی ہے کہ جب زمین ہلا دی جائے گی اور زمین کے اندر کے بوجھ باہر آ جائیں گے اور زمین بول بول کے گواہیاں دے گی اور بتائے گی کہ یہاں بیٹھ کر انسان نے یہ کیا تھا یہاں بیٹھ کر یہ کیا تھا لوگ پوچھیں گے کہ تم یہ ساری باتیں کیسے بتا رہی ہو تو کہے گی کہ بِأَنَّ رَبَّكَ أَوْحَى لَهَا اس لیے کہ اس کے رب نے اس کو حکم دیا تو گویا کہ یہ ایک خوش بختی کی علامت ہوتی ہے کہ اللہ تعالیٰ کسی جگہ کو اپنے دین کے لیے چن لے بہت دن سے ایک خواہش تھی کہ ہم تو آج کسی اسکول میں بیٹھ کے پڑھتے ہیں کبھی مسجد میں بیٹھ کے پڑھتے ہیں آپ سبھی ماشاء اللہ کہیں نہ کچھ پڑھتے ہیں نا اور جو ہمارے آج ساتھ ہمارے آج نئے ساتھی ہیں انشاءاللہ جو ہمارے ساتھ ہی رہیں گے تو وہ بھی کہیں نہ کہیں تو پڑھتے ہی ہیں نا یہ تو نہیں ہو سکتا کہ مسلمان ہو اور پڑھے نا ممکن ہے یہ کہ مسلمان اور اس کی زندگی میں علم ہی نہ ہو از اٹ پاسبل یہ تو ایسی ہے جیسے میں آپ سے کہوں کہ آپ میں سے کوئی ایسا ہے جو پانی کے بغیر جیتا ہوں آپ میں سے کوئی ایسا ہے جو کبھی کھانا نہ کھائے پکائے نہ گروسری اسٹور نہ جائے اٹس امپاسبل تو میری نظر میں اٹس امپاسبل کہ کوئی شخص مسلمان ہو اور علم حاصل کرنے کے لیے نہ بیٹھے ایک وہ چیز ہوتی ہے جو ہم سب کو بچپن سے پتا ہے اشہد اللہ الہ الا اللہ واشہد ان محمد رسول اللہ پیدا ہونے کے بعد شعور شروع ہونے سے پہلے ہم یہی میسج لے کے آئے نا ہمارے بڑے پڑھتے تھے پھر وہ ہمارے کان میں انہوں نے اذان دی پھر ہم تھوڑے سے بڑے ہوئے تو ہمارے پڑھنے کی فکر لگ گئی بچوں کو عموماً لا الہ الا اللہ کر کے مائیں سکھاتی ہیں حاکہ لا الہ الا اللہ پورا کہنا چاہیے قسم مختی ہے کہ ہم سب پڑھتے ہیں نا تو میرے دل میں یہ بہت کوشچن رہتا تھا کہ ہم تو آج ایک خاص ماحول میں پڑھتے ہیں جیسے اس وقت بھی ہم بیٹھے ہیں نا ایک ماحول میں آپ میرے سامنے ہیں میں آگے ہوں اور ہم فیس ٹو فیس بیٹھے ہیں تو جہاں سے دین شروع ہوا تھا وہاں لوگ کیسے پڑھتے تھے کیسے بیٹھتے تھے تو وہ ایک ایسی بڑی ڈسکوری ثابت ہوئی جب میں نے اس موضوع پہ پڑھا کہ حیرت گم ہو گئی کہ ہمارے اسلاف کہتے ہیں فور فادرز کو ہمارے ماں باپ بڑے ہو کے بڑوں کے بڑے उनके अंदर इल्म का इतना शौक था, इतना शौक था कि बिल्डिंग है कि नहीं, छत है कि नहीं, फर्श नीचे सीधा है कि नहीं, इल्म के शौक में वो दरख्तों के नीचे भी लटके पड़ते थे, जिसको हमारी जुबान में कहते हैं ना कि कंकरों वाली जमीन को क्या कहते हैं, खाली जमीन कह लें, पथरीली जमीन कह लें, नीचे उनको पत्थर चुभते थे, लेकिन शौक में बैठते थे। उनको क्यों नहीं चुभते थे? वो मगन होते थे, मदहोश होते थे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से अगर हम बात को शुरू करें, तो आपने जब मदीना में आने के बाद मस्जिद नबी की बुनियाद डाली, बहुत सारे साथी सीरत की क्लासेस में सुन चुके होंगे कि सबसे पहले आप कुबा में उतरे थे, वहां 3 दिन रहे और वहां मस्जिद कुबा की बुनियाद डाली और वहां से उठे तो फिर मदीना चले। तो वो मस्जिद कुबा असल में दीन के नाम पर पहली मस्जिद थी, और उस दौर में मस्जिद सिर्फ नमाज के लिए नहीं होती थी, वो इल्म का मरकज भी होती थी, शादियां भी होती थी, निकाह भी, यानी एक मल्टीपर्पज किस्म की बिल्डिंग का नाम होता था। हम मदीना से बात शुरू करते हैं, थोड़ी सी चीजें ताकि हम देखें कि वो क्या लोग थे और वहां से क्या हीरे जवाहरात निकले। और आज हम इतनी खूबसूरत फैंसी बिल्डिंग्स बनाकर वहां अपने बच्चों को भेजकर भी वो नतायज बाज़ुकात नहीं देखते, जो कि वहां बिल्कुल ऐसी बगैर किसी प्रोटोकॉल की बिल्डिंग और जगह पे जाने वाले सीख लेते थे। ठीक है, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब मदीना में आकर मस्जिद का आगाज किया, तो आपको था कि मस्जिद क्या थी? तो यतीम बच्चों की जमीन थी। जब नबी सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी वहां बैठी और फिर खड़ी हो गई और आगे चल पड़ी, तो बाद में आपने कहा कि ये जगह जहां ऊँटनी पहले बैठी थी, इसको मैं मस्जिद के लिए खरीदूंगा। किसी के लिए ये बहुत बड़ी ऑनर होती है कि किसी जगह अल्लाह उसकी वजह से दीन का कोई काम शुरू करा दे। मदीना वालों में बेहद हिरस थी इस बात की कि अल्लाह का नबी हमारे शहर में है, लिहाजा वो यतीम बच्चे, जिनके बारे में हमारे जिम्मे हमेशा एक बड़ा पिटी फीलिंग आती है, हाय गरीब बच्चे हैं, बाप नहीं है, उनके नाम भी गालिबन कुछ ऐसे ही थे, सुहेल था या क्या था, सहल था, कुछ इस तरह के नाम थे, जो भी थे। उन्होंने कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, ये तो हमारी ऑनर है, हम इस जमीन को फ्री यानी डोनेट करते हैं अल्लाह के दीन के लिए। तो अल्लाह के नबी ने फरमाया कि नहीं। हालांकि बाद में बहुत सारे लोगों ने चीजें डोनेट की, अल्लाह के नबी ने एक्सेप्ट की, ये पहली मस्जिद आपने एक्सेप्ट नहीं की। दो वजूहात समझ आती हैं और बाकी अल्लाह बेहतर जानता है। पहली बात है कि यतीम बच्चे थे, किफालत में कोई नहीं था। अगर वो अपना ये सब कुछ दे सकते हैं, जो हो सकता है उनका ओनली विरसा हो, तो हो सकता है कि वो हैंड टू माउथ हो जाते। और इस्लाम में इस चीज की अहमियत है कि इंसान जब किसी को दे तो उसके पास खुद ऐसा तो रहे कि वो भीख ना मांगने लग जाए, और बाप दादा बाप की कमाई थी, उनकी अपनी नहीं थी। और दूसरी जो बात थी कि अल्लाह के नबी का हर फेल जो है ना, वो इबादत होता है और उस्वा होता है। लकद कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना। ठीक है, ये सारी बातें होती हैं। अब हुआ क्या कि आपने कहा कि मैं इसको खरीदूंगा। आप उम्मत को एक मैसेज देना चाहते थे, और वो क्या था कि अगर मुफ्त की जगह, दूसरों की ली हुई जगहों पे आके आप बैठ जाते हैं, तो वो फिर जुरत नहीं आती, वो गैरत नहीं आती, और वो कुर्बानी देने का जज्बा नहीं आता। खैर, वो तो एक अलग मौजू है। वो जगह मस्जिद के लिए बन गई फ्रॉम द डे वन। अभी उस मस्जिद की छत भी नहीं थी, आप कहते कि खजूरों की छाल लेकर उसका छप्पर सा डाल दिया गया। फर्श ऐसा खूबसूरत नहीं था कि उस पर कारपेट भी हो और नरम कारपेट हो। फर्श गीला हो जाता था। जब बारिश के मौके पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम नमाज अदा करवाते थे, तो आपके ये जबीन मुबारक जो ना, इसके ऊपर मिट्टी लग जाती थी। और इस तरह से सहाबा किराम ओपन एयर में थे, जैसे अगर हम ये सारे इधर से खोल दें दरवाजे, या आपको बाहर पार्किंग लॉट में ले जाएं, कि सहाबा किराम कहते हैं कि एक बार नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें दज्जाल के बारे में बताया, और हम उस मंजर में इतना खोए कि हमें लगा कि अभी ये झाड़ियां हटेंगी और उसमें से दज्जाल बाहर आ जाएगा। इससे क्या पता चलता है कि ओपन एयर में क्लास होती थी। और एक और रिवायत से ये भी मिलता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के पास जब सहाबा किराम इल्म के लिए बैठते थे ना, ऐसे बेहिस और हरकत होते थे, स्टिल कूल काम आजिज, के बाहर उड़ते हुए परिंदे उनके सरों पर आके बैठ जाते थे, ये सोच के कि ये स्टैचूज है। तो यहां से दो बातें पता चली, एक तो सहाबा का शौक और इनमाक, और दूसरा ये आपकी आजजी। इल्म लेने के लिए आजजी बहुत जरूरी होती है, तलब, और तीसरी बात यह है कि ओपन एयर में पढ़ना। आज हमारी तो डिस्ट्रेक्शन ही ना खत्म हो अगर हम ओपन एयर में हो। खैर, ये काम होता गया, जैसा तैसा था। मदीना मुसलमानों की फर्स्ट रेट थी, اسلام کے نام پہ جو ایک آزاد ہونے والا ملک کہہ لیجئے، کام چلتا رہا چلتا رہا. اصل میں فتح مکہ کے بعد جب عرب کے مختلف علاقوں میں اسلام پھیلا، لوگوں کو اب اسلام کی اہمیت پتہ چلی، تو جس کو آپ کہہ سکتے ہیں کہ رسمی تعلیم کا آغاز اس وقت ہوا. اس سے پہلے کا دور اگر آپ دیکھیں تو مکہ میں بھی موجود تھا یہ دور پڑھنے. اتنے ناسازگار حالات تھے، آپ تو میں اس کا اندازہ بھی نہیں کر سکتے. آج ہمیں تو زیادہ زیادہ خوف نان مسلم کا ہوگا، گورنمنٹ کا ہوگا، کوئی کچھ نہ کہہ دے، وہ بھی الحمدللہ نہیں ہوتا. لیکن اللہ کے نبی کا دور یہ تھا کہ جب کوئی مسلمان ہوتا تو آپ اس وقت اس کو شروع میں کہتے کہ باہر اپنے ایمان کا اظہار نہ کرنا. لیکن اس کے باوجود تعلیم اور تعلم کا سلسلہ کٹا نہیں ہے. مکہ میں نبی صلی اللہ علیہ وسلم کب کرتے تھے دین کی عبادت؟ سب سے پہلے حج کا موسم، جب لوگ باہر سے آتے تھے نیو پیپل مختلف علاقوں کے، تو آپ اس وقت تک جتنا قرآن نازل ہو چکا ہوتا تھا وہ چھوٹے چھوٹے گروہوں میں بیٹھ کے لوگوں کو سناتے. اس سے پھر اسلام کی دعوت باہر پھیلی. یہ بالکل ایسی ہے کہ آپ صرف اپنی کلاس میں ہی بیٹھ کے بات کرنے کی بجائے جہاں باہر ملتا ہے موقع، اچھے طریقے سے دوسرے لوگوں کو بھی اسلام کی دعوت دیتے ہیں یا اپنا علم شیئر کرتے ہیں. پھر اس کے بعد آپ کو پتہ ہے کہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے نبی صلی اللہ علیہ وسلم کا ساتھ دینا شروع کیا. دار ارقم، حضرت ارقم رضی اللہ عنہ کا گھر تھا. پھر اسی طرح حضرت فاطمہ بنت خطاب، یہ کون تھی آپ کو پتا؟ حضرت عمر کی بہن تھی، ان کا گھر. اور اسی طرح شاب ابی طالب، شاب کا مطلب گھاٹی ہوتا ہے، ایک ڈچ سی ایسی جس کے اندر جائے. یہ تین مسلمانوں کے سکول تھے. کون کون سے؟ دار الارقم، بیت فاطمہ بنت خطاب، اور اسی طرح سے شاب ابی طالب. اور شاب ابی طالب کا نام سن کر تو یہ ہو نہیں سکتا کہ آپ کو وہ 3 سال نہ یاد آ جائیں جو مسلمان اس میں سراؤنڈ کر دیے گئے تھے، قید کر دیے گئے تھے کہ باہر نہیں جا سکتے، سوشل بائیکاٹ تھا. اس کے اندر بھی تعلیم کا کام ہوتا تھا. یہاں سے مکی دور میں کئی قاری اور کئی معلم پیدا ہوئے جنہوں نے جا کر دوسروں کو قرآن سکھایا اور دین کی توفیق دی. اس میں جو نام آتے ہیں نا، جس کو آپ کہہ سکتی ہے کہ جو نئے نئے مسلم اسٹوڈنٹس نکلے تھے، اس میں حباب بن ارت، بہت پیارے صحابی تھے. یہ حضرت فاطمہ بنت خطاب جو تھی ان کے گھر میں ٹیچر لگے تھے، یہ قرآن کے معلم بنے. پھر اسی طرح سالم مولا ابو حذیفہ، سالم نام تھا، ابو حذیفہ نے ان کو آزاد کروایا ہوا تھا، اس وجہ سے ان کی نسبت ہو گئی. یہ قبا میں، یعنی مسجد قبا جب بنی وہاں تعلیم دینی تھی، تو وہاں پھر انہوں نے مصعب بن عمیر اور ابن ام مکتوم جو نابینا صحابی تھے، اور اسی طرح رافع بن مالک، اور یہ 2-3 جو لوگ ہیں، یہ مل کے قبا کے علاقے میں تعلیم کا کام کرتے تھے. اور یاد رکھیے کہ یہ وہ تھے جو مکہ سے تعلیم پوری طرح حاصل کر چکے تھے، حتیٰ کہ یہی بڑے بڑے نام تھے جو پھر ابتدائی دور میں مدینہ میں چھوٹی چھوٹی جگہ میں مسجدوں میں امامت کرتے تھے. آپ یہاں سے صرف یہ دیکھیں، نام نہ یاد رکھیں کوئی بات نہیں، جو یاد رکھے رکھ لے، نہ کرے نہ رکھے، لیکن یہاں سے آپ علم کی اہمیت کا اندازہ دیکھیے. کہیں بھی کوئی نئی بستی آباد ہوتی ہے، آج کل بہت رواج ہے ہمارے اپنے ملکوں میں ویران جگہوں کو لے کے آباد کرتے ہیں. عموماً دیکھیں لوگوں کو کیا موٹیوز دیتے ہیں، یہاں سڑکیں پکی ہوں گی، ڈبل سڑکیں ہوں گی، ہاسپٹل بنے گا، بچوں کا اسکول ہوگا، یا میکڈونلڈ آ جائے گا، بہت کام یہ ہوتا ہے. یا بہت کریں گے تو دنیاوی اسکولوں کی بات کر دیں گے، یا بچوں کے مڈل اسکول ہوں گے، پرائمری ہوں گے. ہمارے اسلاف میں سب سے زیادہ جس چیز کے لیے لوگ وہاں جاتے تھے نا، وہ علم سکھانے کی جگہ تھی، کہ چونکہ یہاں ایک اچھی جگہ ہے دین سکھانے والی، تو وہاں جاتے تھے. اب ہجرت ہو گئی، عام ہجرت ہو گئی، مسجد نبوی مرکزی درسگاہ بن گئی. نبی صلی اللہ علیہ وسلم مسجد نبوی کے پہلے معلم تھے، آپ نے اس مسجد میں جا کر تعلیم کا آغاز کیا. پھر اسی طرح ساتھ ابو بکر صدیق رضی اللہ عنہ، عبی بن کعب اور عبادہ بن سامت نام کے چند صحابی ہیں، یہ وہاں لوگوں کو تعلیم بھی دیتے تھے اور قرت بھی کرتے تھے. لوگوں نے اپنے بچوں اور عورتوں کو یہاں بھیجنا شروع کر دیا. مدینہ آنے کے چند سال کے اندر پورا شہر دار العلم بن گیا. آج ہماری امت کا سب سے بڑا پرابلم، امت ہو یا نیشن، کل آپ کو بھی ایک میسج ملا ہوگا، مجھے بھی کسی نے بھیجا، بہت تکلیف ہوئی. کتنے سال بعد، کل کے دن کی بات تھی، کہ مسجد اقصی جو ہے وہ مسلمانوں پہ نمازیوں کے لیے بند ہو گئی ہے، کوئی ایک نمازی نہیں ویران ہے. 1967 سے لے کر آج تک، یعنی کل کا جو دن تھا، یہ پہلا دن ہے کہ وہاں نماز نہیں ہونے دی. وجہ کیوں؟ یہ وجہ کہ ہم علم نہیں حاصل کرتے. اقرا بسم ربک الذی خلق. ہمارے دین کی پہلی اینٹ جو تھی نا وہ علم کی بھی اینٹ تھی. دیکھیے آپ اس کو اپنے اوپر لیجئے، چھوڑیں آپ اس دور کو، کیونکہ ہم تو بچپن سے پیدا ہوئے مسلمان گھروں میں جانتے ہیں. آپ سوچئے کہ آپ آج کنورٹ ہوتی ہیں کسی بھی دوسرے دین سے یا بے دینی سے آپ اسلام پہ آتی ہیں، آپ کیا چاہیں گی؟ آپ کو سب سے پہلے کیا کہا جائے؟ آپ یہ چاہیں گی نا کہ مجھے بتائیں کہ اسلام کیا ہے، نماز، روزہ، حج، طریقہ، عبادت، قرآن پڑھنا سکھایا جائے، مخارج بتائے، یہ چاہیں گی نا. اب ایک عورت یا مرد جو 40, 45, 25, 30 سال کا ہو کر یہ ایکسپیکٹ کرے، تو میں اور آپ اپنے اوپر لے لیجئے. اگر ایک نیو مسلم کو علم کی ضرورت ہے تو کیا مجھے ضرورت نہیں ہے؟ کیا ایک نیا مسلمان ہونے والا علم کے لیے 3, 4, 5 سال لگائے پھر وہ کم از کم ایک بیسک مسلم بننے کے درجے پہ آیا تو مجھے اور آپ کو اس کی ضرورت نہیں ہے؟ کیا ہم دنیا سے صرف کھا کے پکا کے اچھے کپڑے پہن کر دعوتیں کر کے بچوں کی شادی کر کے چلے جائیں گے، جو کہ آج امت کا ایک عمومی دور ہے؟ یعنی آج ہماری امت کا ایک عموماً مزاج کیا ہے اور عورتوں کا؟ ہو سکتا ہے آج بھی آپ بہت ساری چیزوں کو ادھر ادھر کر کے آئے ہوں گے کہ چلو بھائی ہم چلتے ہیں، ہمیں بلایا گیا، ہم جا کے دیکھتے ہیں. حالانکہ جس طرح کھانا، پینا، سونا، واش روم میں جانا ایکسیپٹڈ ہے نا. کبھی ہمارے ماں باپ گھروں میں کسی نے ہمیں غصے ڈانٹا کہ باتھ روم میں کیوں جا رہی ہو، کھانا کیوں کھا رہی ہو، سو کیوں رہی ہو؟ دیز آر آور بیسک نیڈس. تو اسی طرح سے علم ہمارے لیے بیسک نیڈ ہے. آپ کہتے ہیں جو گھر بیٹھے مل جاتا ہے وہ علم ہے؟ نہیں، وہ انفارمیشن ہوتی. دو لفظ ہوتے ہیں، ایک ہے علوم اور ایک ہے فنون. علوم اور فنون کا فرق، فنون کیا ہے؟ جس کو آپ کہہ سکتے ہیں فن، میڈیسن از اے فن. جیسے آپ جو بچوں کو پڑھاتے ہیں نا اسکولوں میں کیمسٹری، فزکس، بایولوجی، یہ فنون ہے. کوئی ڈاکٹر بن جاتا ہے اس کے بعد، کوئی لائر بن جاتا ہے. اصل علم کیا ہوتا ہے؟ کہ جس کے ساتھ انسان کے اندر کی جو ایک طلب ہے نا جاننے کی وہ پوری ہو. اور علم کی بہترین قسم جو ہے وہ معرفت کا علم ہے، بسم ربی کا. اب آپ اور میں یہاں آج بیٹھے ہیں اور ہم کہتے ہیں کہ ہم حدیث پڑھنے چاہتے ہیں اور ہم حدیث سیکھیں گے اور ہم قرآن سیکھیں گے انشاءاللہ اور سب کچھ کریں گے اللہ نے چاہا. اس کی وجہ کیا ہے؟ کہ اس کے بغیر ہم مسلمان بچیں گے نہیں. مثلا جیسے آپ دیکھیے کہ آج آپ نے کہا کہ کیوں مسجد وہ بند کر دی گئی. ہم نے دوسروں کو وہ خوبصورت دین نہیں پہنچایا جس دین نے ان کو اسلام کی خوبصورتی دکھانی تھی، ٹھیک ہے نا؟ تو جب ہم نے ان کو نہیں پہنچایا تو زبردستی انہوں نے ہمیں بھی اس سے روک دیا. عربی زبان کی ایک کہاوت ہے کہ انسان جس چیز کو جانتا نہیں ہے نا اس کا دشمن ہوتا ہے. میں اس کو اکثر کیسے سوچتی ہوں، جیسے آپ کے گھر میں بہت ساری وائرز پھیلائی ہوئی ہیں آپ کے ہسبینڈ نے، کمپیوٹرز کی چیزیں، یہ وہ. اب آپ کو تو پتہ ہی نہیں یہ کتنی اہم ہے، تو ہم کیا کرتے ہیں عموماً؟ اٹھایا، جمع کیا، اس کو ایک جگہ ڈال دیا، 2-4 مہینے بعد دیکھا نہیں پکڑا، پھینک دیا، کیونکہ ہمیں اس وائر کی اہمیت کا ہی نہیں پتہ. اور ہو سکتا ہے اس ایک وائر کی غیر موجودگی آپ کے ہسبینڈ کو مشکل میں ڈال دے. جس چیز کی ہمیں ویلیو نہیں پتہ ہوتی ہم اس کی کیئر نہیں کرتے. اللہ کے نبی کو چونکہ یہ پتہ تھا کہ علم اتنا اہم ہے، گلی کوچے میں مدینہ کے اندر علمی محفلیں برپا ہونے لگی. کہتے ہیں کہ گلیوں سے جب لوگ گزرتے تھے نا تو قرآن پڑھنے کی آوازیں آتی تھی. حتیٰ کہ یہ ہو گیا کہ باہر سے مختلف علاقوں سے لوگ وفد بنا کر مدینہ میں آتے، کچھ دن رہتے اور تعلیم دیتے. آپ نے واقعہ رجی سنا ہوگا سیرت کے موضوع پہ، جب بھی کبھی پڑھتے ہیں تو بہت دلسوز قسم کا واقعہ. اس کی بیس کیا بنی تھی؟ باہر سے لوگ آئے تھے اور انہوں نے کہا کہ آپ ہمیں اپنے قاری اور حفاظ اور اچھے اچھے عالم دیں، ہم ان کو وہاں جا کے علم کا کام لیں گے. تو خوشی، جیسے آج ہمیں کوئی کہے کہ فلاں علاقے میں کوئی ہے تو آپ بھیجیں، ہم وہاں بھی کلاس شروع کرتے ہیں، تو ہم تو خوش ہوں گے نا کہ چلیے وہاں بھی آپ کے ذریعے سے کام شروع ہو گیا. یہ کرنے کے لیے بھیجا تھا لیکن وہاں جا کے ان کو دھوکے سے انہوں نے قتل کر دیا اور وہ شہید ہو گئے. تو گویا کہ آپ کہہ سکتے ہیں کہ علم بہت عام تھا. اللہ کے نبی اپنے صحابہ کو ایسا معلم مختلف قبائل کے پاس بھی بھیجتے تھے کہ جاؤ ان کو علم سکھاؤ. حتیٰ کہ یہاں تک آپ کو پتہ ہے کہ جو قبیلوں کے رئیس ہوتے تھے نا، بڑے سردار ٹائپ لوگ، اور جو بعض دفعہ عربی زبان بھی نہیں لوگوں کو آتی تھی، ان کے ساتھ ترجمان بھیجے جاتے تھے کہ یہ بولیں گے وہ بولیں گے. حتیٰ کہ آپ کو پتہ ہے کہ مکہ اور مدینہ کے بعد یمن ایک ایسا علاقہ ہے کہ جہاں پھر تعلیم کی بات بہت عام تھی. یمن کی علمی سرگرمیاں، اس کو بھی کہیں جا کے آگے آپ دیکھیں گے کہ کتنا فائدہ تھا. قصہ مختصر یہ کہ اللہ کے نبی کے مقرر کردہ لوگ हर जगह। और सिखाते क्या थे? चले आज हम भी सोचते हैं, अमूमन हमारे यहाँ तालीम या इल्म किसको कहते हैं? बच्चों को नाजरा पढ़ाना, और साथ ही साथ हम क्या कह देते हैं कि जी तमाशात करा दो, और छह कलमे अमूमन हम पढ़ते पढ़ाते हैं। यही चीजें हैं ना। याद रखिए कि ये चीजें सिर्फ इल्म नहीं होती, ये तो बिल्कुल ऐसे है कि मैं यहाँ आपको बुलाऊं और सिर्फ अरबी जुबान के कुछ जुमले आपको याद करवा के आपको कहूं कि चले अब हम चलते हैं, खत्म हो गई बात। ये इल्म नहीं होता। इल्म वो होता है जिसका आपकी जिंदगी पे असर पड़े। माशाल्लाह माएं अपने बच्चों के लिए कोशिश करती हैं ना नासरे की, करनी चाहिए, लेकिन हमें उतनी ही फिक्र इस बात की भी होनी चाहिए कि हमारे बच्चे जो पढ़ रहे हैं उसको समझें, उनके सामने उन तर्जुमे को आ रहे हैं। अब आप खुद तर्जुमा नहीं जानती तो अपने बच्चों को कैसे बताएंगी? ठीक है, तो गोया कि आप कह सकते हैं कि इस्लाम का मिजाज इल्म वाला है, और खास तौर पर जब मक्का फतह हो गया उसके बाद माज बिन जबल, ताइफ में हजरत उस्मान बिन अला सकफी, इसी तरह ओमान, आज भी वो मुल्क मौजूद है, यहाँ अबू जैद अल अंसारी, नजरान एक इलाका था जहाँ क्रिश्चियंस बहुत रहते थे, वहाँ हजरत खालिद बिन वलीद, यमन में हजरत अली, और इसी तरह अबू उबैदा बिन जरा, और इसी तरह से हुनैन की तरफ हजरत हजरत माज रज़ियल्लाहु अन्हु को अल्लाह के नबी ने नॉमिनेट किया कि जाओ तुम वहां इल्म दो, और ये जाते और सिखाते। और इनके सिखाने का अंदाज क्या था कि वो बातें जो कुरान के अंदर मौजूद थी, कुरान की डायरेक्ट तफसीर थी आप कह लीजिए। ये आज तो अल्हम्दुलिल्लाह इल्म का काम बहुत ऑर्गेनाइज हो गया है ना, ये इबादत है, ये इस्लामियात है, और ये जो है अरबी की चीजें और फुला है और हदीस है और फिक्र है। पहले दौर में ऐसा नहीं होता था, जो आते थे ना वो कहते थे बस हमें सिखा दे। और यहां तक कि आपको पता है कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ ही ये सारे काम करते थे ना, तो इसके लिए सफर बहुत करते थे, इसके ऊपर पूरे के पूरे अबवाब बंधे हुए हैं किताबों में, असफारु सफर कहते हैं, इल्म राहला कहते थे उस सफर को जो इल्म हासिल करने के लिए लोग करते थे। और ये अल्लाह ताला की तरफ से एक बहुत ही बड़ी नेमत है मुसलमानों के पास। आज भी इस्लाम वो वाहिद दीन है जो अपनी मजहबी तालीमात को सिखाने और उसको लोगों तक पहुंचाने का इंतजाम करता है। किसी दूसरे मजहब में, जैसे आप देखिए आप चर्च देखेंगे क्रिश्चियंस के अंदर, लेकिन बाइबल पढ़ने पढ़ाने उसके ट्रांसलेशन उसकी डीप डाउन एजुकेशन का इंतजाम नहीं देखेंगे, बहुत कम। सिखाएंगे भी तो एथिक्स के नाम पे या बेसिक चीजें जो एक कॉमन ग्राउंड पे होती हैं वो सिखा देते हैं। ये अल्लाह का शुक्र है, आपको पता जितने ऑर्गेनाइज और सटल तरीके से नॉन मुस्लिम आज दुनिया के काम कर रहे हैं, अगर ये अपने दीन की तालीम आम कर रहे होते तो अल्लाह की बिना सांस लेना मुहाल हो जाता। ये तो शुक्र है कि ये अपने दीन की तालीम नहीं देते। इसी तरह ज्यूस को देखिए, अपने दीन में कन्वर्ट नहीं करते लोगों को, और ये अल्लाह का बहुत बड़ा एहसान है। आपको पता है किस वक्त तो पूरी दुनिया में ज्यूस की तादाद कितनी है? आटे में नमक शायद 2-3-4% या मे बी इससे ज्यादा, 10% से ज्यादा नहीं है। वो पूरी दुनिया के ज्यूस को जमा करें ना तो एक छोटे से शहर में आबाद हो जाए जैसे कि वो इस वक्त भी है। क्यों? कि वो पसंद ही नहीं करते कि लोग अब ज्यू हों। वो कहते हैं हम खानदानी ज्यू होंगे, जो ज्यू औरत के वतन से पैदा हुआ है वो ज्यू है। तो ये भी अल्लाह का शुक्र है, वरना थोड़े से इतने अच्छे तरीके से काम करके आप देखिए दुनिया पे रूल कर रहे हैं, तो अगर ये इस्लाम अपना दीन भी फैला रहे होते तो क्या हालात होते। समझ आ रही है? हम मुसलमानों को अल्लाह ने अपना दीन दुनिया में फैलाने की दावत देकर एक इतना बड़ा काम दे दिया था कि तुम चूंकि आखिरी नबी की कौम हो, तुमने इस दीन को दूसरों को पहुंचाना है और वहां जाके उनके साथ बात करनी है। तो अगर आज मैं और आप खुद भी दीन नहीं सीखेंगे तो आप बताइए क्या हम दूसरों को इस दीन की दावत देंगे? हाउ इज इट पॉसिबल, कैसे कर सकते हम? इसलिए इस चीज की जरूरत है। अल्लाह के नबी के पास आपको पता है कि मिस्र से लोग आते थे, मुजर कबाइल के लोग मुख्तलिफ तरफ से तकलीफें बर्दाश्त करते हुए आते। मैं अगर वो सारी डिटेल सुनाऊं तो शायद आपको बोझल लगे, लेकिन कोई ऐसी सहूलत भी नहीं थी कि जिसकी अट्रैक्शन में आते हो। आज तो हमारे बच्चे कहते हैं फलां यूनिवर्सिटी में जाएंगे, उनके हॉस्टल्स हैं और उनकी चीजों को देखेंगे और यूनिवर्सिटीज और बहुत नाम है, ब्रांडेड चीजें हैं। उस दौर में ऐसा नहीं होता था। बस दफा लोग सिर्फ एक मसला मालूम करने के लिए अपने मुल्क से सफर करते थे और मस्जिद नबी में आते थे। उनमें उकबा बिन हारिस का नाम है, सिर्फ एक मसला मालूम करने के लिए ये मदीना में आए थे। और इब्तदा में ना तो वहां रहने की कोई लोगों के पास गुंजाइश थी, ना खाना, ना उनके लिए खाना था ना जगह था। होता क्या था, कि जब लोग मदीना आने लगे बाहर से, जिसको आप ये कह लें कि हॉस्टल बनने के लिए क्या असबाब हुए, तो वहां जगह नहीं। मक्का में तो सहाबा कराम का हाल क्या था कि जब भी कुछ लोग जमा होते, जो भी मुखय्यर हजरात हैं, जैसे खाते पीते लोग हैं ना, किसी कोई खजूरें ले आता था, किसी के घर में जौ था तो वो ले आता था, किसी के कुछ था, किसी का कुछ था, इस तरह से वो करते थे। कुबा में सात बिन खैसमा नाम के एक सहाबी थे, इनका एक खाली घर था, ठीक है, उसको हॉस्टल बना दिया गया कि अच्छा भाई तुम में से कोई बाहर से आके रहना चाहते तो रहे। इसी तरह मदीना में सुफा नाम का एक चबूतरा, जैसे मस्जिद नबी है ना, तो इसमें एक ऊपर छोटा सा छप्पर डाल के तो वहां बाहर से आने वाले लोगों को रख दिया जाता था। और ऐसे लोग खाते कहां से थे आपको पता है? मदीना के चंद अमीर खाते पीते जो लोग वहां, तो सारे ही बस गुजारे के लोग थे, लेकिन वो खुशी खुशी अपने तौर पे अपने खाने में से कुछ कम करते और वहां जाकर दे देते थे। और उनको 3 टाइम खाने नहीं मिलते थे, जब मिला तो खा लिया, चाहे एक दफा मिला तो 2 टाइम का खा लिया, और ना मिले तो 2 2 दिन तक नहीं खाते थे। तो आज हमारे पास तो कितना इंतजाम मौजूद है, और लिखी हुई किताबें भी नहीं थी कि आप पूछें जी सिलेबस किधर है। लेकिन अब मैं आपसे जबानी बात कर रही हूँ, आज आप सुन रहे हैं, इंशाल्लाह आगे आप अगर कुरान जब बुक हदीस की हम बुक पढ़ेंगे तो खोल के बैठेंगे तो आपका फोकस ज्यादा होगा, और भी किताबें भी हमारी इतनी खूबसूरत। हमारे पास तो इल्म हासिल करने के इतने असबाब हैं, उनके पास नहीं थे, लेकिन अगर इसके बावजूद भी हम ना कर सकें तो क्या हो? आप इल्म की अहमियत यहां से समझें कि गजवाए बदर पहली जंग थी जो मुसलमानों की कुफार से हुई, और उसमें 70 काफिर मुसलमानों के कैदी बन गए। उस दौर में भी जबकि मुसलमानों की इतनी जरूरतें थी, यानी कहा कि इनसे असलहा ले लो, इनसे कुछ करो, कहा कि अच्छा तुम बैठो और तुम 10 10 बच्चों को तालीम इल्म सिखवाओ। यानी आप कह सकते हैं कि मस्जिद नबी के पहले टीचर्स जो थे ना वो नॉन मुस्लिम थे, लेकिन अल्लाह के नबी ने ये रिस्क क्यों लिया? क्योंकि अपने दीन सीखे हुए लोगों को जब दुनिया भी आएगी तो वो ज्यादा अच्छा काम कर सकेंगे। तो किस्से मुख्तसर सारी बात का खुलासा क्या है कि हमारे असलाफ में इल्म का बहुत शौक था, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसकी दाखिल डाली, और होते होते ये चीज फिर सहाबा के दौर में हजरत उमर के हम शुक्रगुजार हैं। जितनी इल्म की कोशिशें उन्होंने की इतनी किसी ने नहीं की। हजरत अबू बकर का दौर बहुत थोड़ा था, 2 साल थे, और इतने फितने उसमें उठाए गए कि हजरत आयशा फरमाती हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद मेरे कमजोर से बाप के ऊपर इतने फितने पड़े कि अगर किसी पहाड़ पे पड़ते तो वो रेजा रेजा हो जाता। लेकिन अबू बकर चूंकि जिस्मानी तौर पे कमजोर थे, ईमानी तौर पे पुख्ता थे, और ऐसे ही लोग मैंने देखा काम करते हैं जो जिस्म के दुबले और ईमान के पक्के। सेहतमंद जिस्मों से काम नहीं होता, बंदे की बीमारियां भी खत्म हो जाती हैं जब ईमान सेहतमंद होता है। तो अब वहां जाके अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का जो काम था वही चलता रहा, लेकिन सबसे ज्यादा जो नशर इशात हुई वो हजरत उमर के दौर में हुई। उन्होंने इस पूरे काम को गवर्नमेंट की कस्टडी में ले लिया। कोई अपना साथी मदरसा नहीं खोल सकता, कोई किसी के साथ किसी किस्म की बात नहीं करता, गोया कि आप कह रहे हैं कि सरपरस्ती ले ली। जितने दरसगाहें इदारे थे उनकी तनख्वाह बैतुलमाल में से जाती थी, क्योंकि हजरत उमर को इस बात का अच्छी तरह पता था कि जितना हम इल्म पे इन्वेस्ट करेंगे ये एक अच्छी उम्मत तैयार होगी। इससे फायदा क्या हुआ कि दीन सिखाने वाले इस तरह की चीजों से बेनियाज हो गए। अब देखिए ना, एक मर्द है वो कमाने भी जाता है और पढ़ाने भी आता है, तो वो कैसे काम करेगा? फोकस नहीं होगा ना। और पार्ट टाइम बंदा तो पार्ट टाइम ही होता है, फुल टाइम होता है। तो हजरत उमर ने दिल खोल के वजीफे मुकर्रर किए, तालीम फ्री कर दी। ये जो आज आप वेस्ट में पढ़ते हैं ना कि बच्चों की तालीम फ्री है, मैट्रिक तक तो मेरे लिए इन मुल्कों में फ्री है ना, ये हजरत उमर का आइडिया है। आज यानी ब्रिटिश के कुछ लोगों के कमेंट्स हैं ये कि जो फलाही रियासत बनाने का यानी वेलफेयर स्टेट का जो मंसूबा आज वेस्ट में रिवाज पा रहा है, ये हजरत उमर फारूक से हमने लिया आइडिया। ये खुद कहते हैं कि हमने उनसे आइडिया लिया था। अफसोस की बात है कि जो उन्होंने आइडियाज लिए थे वो हमने छोड़ दिए, क्योंकि आज हमारे अंदर वो बातें नहीं रही। हजरत उमर रजी अल्लाह तआला अन्हु के बाद उमर बिन अब्दुल अजीज एक बड़ा नुमाया नाम है। उन्होंने हदीस को और सुन्नत को और इस तरह की तालीम को इतना रिवाज दिया कि आप कह लें कि जैसे आप देखें ना कि हमारे यहाँ मारूफ है कि पाकिस्तान के कपड़े बड़े मारूफ हैं, या इंडिया की ज्वेलरी बड़ी मारूफ है, हर मुल्क की कोई चीजें हैं ना, मुसलमानों की इल्मी चीजें पूरी दुनिया में फैल गई, इल्म के मरकज बन गए। मदीना, मक्का, ताइफ, कूफा, बसरा, यमन, शाम, मिस्र, इस तरह से बड़े बड़े इलाके, यमामा और बहरैन, ये सब इल्म की जगह बन गए। اب لوگوں نے سفر کیے اور کس طرح سے ہوا، یہ وہ دور تھا جب پھر محدثین دنیا میں آئے، امام بخاری اور امام مسلم تا اور اس طرح سے سیاستہ جتنے جتنے محدثین نے کمپائل کی، اسی طرح سے ہوا. اتنا یہ ہوا تھا کہ صحابہ چلے گئے، یعنی کسی کا بڑا خوبصورت کمنٹ ہے کہ دور تابعین صحابیوں کے بعد کا دور ہوتا ہے نا، صحابہ کے وجود کی برکت سے دنیا خالی ہو رہی تھی، لیکن علم کی محبت اور انہی کے جو اسٹوڈنٹس تھے ان سے علم لے کر علم کی دولت پھیل رہی تھی. اور یاد رکھیے، شخصیات کچھ بھی نہیں ہوتی، آج ہیں کل نہیں رہیں گی، کچھ بھی نہیں ہوگا. اصل بات یہ کہ ہم اپنے پیچھے کیا چھوڑ رہے ہیں. اپنے آپ سے پوچھیں، آج اگر میں دنیا میں سے چلی جاؤں، میں اپنے پیچھے کیا چھوڑ کے جا رہی ہوں؟ آپ ہر ایک اپنے اپنے صرف چار بچوں کا ہی سوچ لیں، تین بچے، پانچ بچے، جتنے بھی آپ کے ہیں، کیا میں ایک اچھی ماں ہوں؟ کیا میں اپنے بچوں کی تربیت کا انتظام کروں؟ تو بہرحال آپ دیکھیے کہ تابعین کے بارے میں حضرت ابو سعید خدری کہتے ہیں کہ یہاں تک کہ اگر تابعین میں سے کوئی شخص سمندر پار ہوگا تو لوگ اس کے پاس جا کر بھی تفقہ فی الدین کی تعلیم حاصل کریں گے. آپ اور میں جاتے ہیں سمندر پار، بچوں کو بھیجتے ہیں، پر کون سے علم کے لیے؟ ہائر ایجوکیشن کے لیے. پاکستان میں کتنا رواج ہے، وہ اعلیٰ تعلیم کے لیے پھر باہر چلے گئے، ہم تو پہلے باہر ہیں. کیا مزہ ہے کہ لوگ ہائر تعلیم کے لیے لندن میں آئے، کہ یہاں دین کا ایسا خوبصورت کام ہے، یہاں دین کا اتنا شوق رکھنے والے لوگ ہیں، تو ان کو ان سے جا کے ہم فائدہ اٹھائیں. تو ضرورت ہے اس بات کی کہ ہم آج اپنے اندر علم کا شوق پیدا کریں. ہم سب اللہ تعالیٰ کی توفیق سے دنیا میں بہت سارے کاموں میں مصروف لوگ ہیں نا، آپ میں سے کوئی بھی مجھے یقین ہے فارغ نہیں ہے. اگر میں آپ سے پوچھوں کہ آپ میں سے کون سی سسٹر ورکنگ ہے اور کون سی نہیں، تو ہو سکتا ہے آپ اس کا جواب یہ سنیں جو جاب کرتی ہیں وہ ورکنگ لیڈیز ہیں اور جو نہیں کرتی وہ بیکار لیڈیز ہیں. حالانکہ جو جاب کرتی ہے وہ تو ایک جاب کرتی ہے، اور جو جاب نہیں کرتی اس کے پاس کتنے جاب ہیں؟ ہاؤس جاب چھوٹا جاب ہے، بہت بڑا جاب ہے نا. لیکن ساتھیو، اسی کے اندر سے اپنے وقت ڈھونڈ کے انشاءاللہ علم کے لیے کچھ وقت لانا ہے. حدیث ایک ایسا موضوع ہے جو مجھے ایسے لگتا ہے کہ آج جس کو آپ کہنا چاہیے کہ حدیث کو ہم اس کا حق نہیں دیتے. قرآن پڑھنے کا بھی شوق ہے، رواج بھی ہے، کوئی بیماری آتی ہے تو قرآن کی کوئی سورت بھی مل کے پڑھ لیتے ہیں، کسی کی شادی ہوتی ہے اس سے پہلے سورہ یاسین پڑھ لیتے ہیں. یعنی قرآن آج پھر بھی ان ہے. جو چیز آج ہم مسلمانوں کے ہاتھ سے نکلی ہوئی ہے نا، وہ حدیث ہے، عمل کے لیے بھی اور علم کے لیے بھی. سچ ہے کہ نہیں؟ حتیٰ کہ نبی صلی اللہ علیہ وسلم سے محبت کا دعویٰ کرنے والے لوگ جو ہیں وہ بھی آپ کے بارے میں بھی نہیں جانتے. ہم میں سے کتنے لوگ لفظ حدیث آتے ہی آپشنل، اٹس اوکے، کر لو تو ثواب، نہ کرو تو گناہ نہیں، یہ سوچتے ہیں؟ جو قرآن کی حیثیت ہے نا، وہی حدیث کی حیثیت ہے، ایک دو معمولی فرق کے سوا. قرآن کی آیتیں اللہ کے الفاظ بھی اللہ تعالیٰ کے ہیں، اس کا میسج بھی اللہ کی طرف سے. وما ینتق عن الہوا ان ہوا الا وحی یوحا، یہ نبی تو اپنی مرضی سے کچھ بولتے بھی نہیں، جب جو وحی کیا جاتا وہ ہے. ٹھیک ہے، حدیث میں کیا ہوتا تھا؟ دل میں بات اللہ ڈالتے تھے اور الفاظ نبی صلی اللہ علیہ وسلم کے ہوتے تھے. یہ پہلا فرق ہے قرآن اور حدیث کا. دوسرا ایک فرق ہے کہ قرآن کی تلاوت کی جا سکتی ہے جیسے ہم کرتے ہیں عموماً، حدیث پڑھی تو جاتی ہے لیکن اس کی تلاوت جیسے گنگنانے کا سٹائل ہے وہ نہیں ہے. حالانکہ جس طرح قرآن پڑھنے کا اجر ہے نا، اس طرح حدیث کے عربک ٹیکسٹ کو پڑھنے کا بھی اجر ہے. اس سوچ میں، محبت میں کہ نبی صلی اللہ علیہ وسلم نے یہ پڑھی تھی اور یہ آپ کی کتاب تھی. ٹھیک ہے، پھر ایک اور چیز آپ دیکھیے کہ حدیث سے بھی مسئلے اخذ ہوتے ہیں. اگر آپ سسٹرز قرآن کو تھوڑا سا گہرائی سے جانتی ہیں، پورے قرآن میں کہیں نماز کا طریقہ نہیں ہے. یہ تو ہے نماز پڑھو، کتنی پڑھو یہ نہیں ہے. یعنی ایک جملہ اردو کا کہ دن میں پانچ نمازیں پڑھو، یہ قرآن میں نہیں ہے. فجر صبح اس وقت ہوتی ہے، قرآن میں یہ جملہ نہیں ہے. ظہر کا یہ، عصر، مغرب، عشاء، پانچ نمازوں کو جو اوقات ہمارے، قرآن پورا مسئلہ آپ ہم پہ بلیو کر لیں اگر آپ نے نہیں پڑھا، کئی بار پڑھا ہے، ہر سال کے دورے قرآن میں ہم ترجموں سے گزرتے ہیں، پورے قرآن میں یہ جملے کہیں نہیں ہے کہ صبح فجر پڑھو، دوپہر پڑھو، ظہر پڑھو، عصر پڑھو، عشاء کرو. چلی، یہ تو اللہ کے معاملہ ہے. انسانوں کا رشتہ، آپ ماشاء اللہ میرڈ ہے نا، نکاح ہوتا ہے، क्या हरज है निकाह करें या ना करें, साथ रह लें, ऐसे ही सोच सकता है कोई? कोई बहुत लिबरल से लिबरल बाप भी अपनी बेटी को बगैर निकाह के बोल पड़े हुए किसी मर्द के सर रुखसत नहीं करता? पूरे कुरान में कहीं निकाह का तरीका, निकाह के अल्फाज क्या करो कुछ नहीं है, इशारे हैं, और उसकी तफसील जब तक हदीस ना खोलेंगे आप निकाह नहीं कर सकते। हम नमाज नहीं पढ़ सकते अगर हम हदीस नहीं जानते, हम निकाह नहीं कर सकते। हज जैसा रिचुअल जिसके लिए हम मुसलमान कितना खर्च कर कितना वक्त लगा के शौक से जाते हैं, हज का ए टू जी तरीका कुरान में नहीं है। इशारे मौजूद हैं, उसकी तफसील हदीस से। तो आप कह सकते हैं कि कुरान को समझने के लिए हदीस की जरूरत है। फिर आप देखिए कि कुरान पढ़ते हैं ना तो हम कहते हैं ये तो अल्लाह ने कहा है ना, वो तो अल्लाह, हालांकि हमारा ईमान है कि अल्लाह सुब्हान तआला जो कहते हैं वो ठीक कहते हैं, उसको हमारा पता है। हदीस पढ़ने से हमें एक फायदा होगा, नबी सल्लल्लाहु अलैहि वसल्लम एक इंसान थे, हम हदीस पढ़ते हुए ना चाहते हुए भी अल्लाह के नबी की जिंदगी में झांकते हैं। वहां बैठे थे तो ये बात की, उधर सो रहे थे, क्योंकि हदीस सिर्फ बोलने का नाम नहीं है, अमल का नाम है। अमूमन तीन चीजों को हम लफ्ज हदीस कह सकते हैं, वो बातें जो अल्लाह के नबी ने बोल के लोगों को बताई, वो काम जो करके दिखाए, और वो बातें जो आपके सामने कोई किसी ने की, कोई काम किया और आप बोले नहीं, खामोश रहे, इन तीनों को हदीस कहते हैं, कौली, फेली और तकरीरी। कि अल्लाह के नबी का बोलना अगर दीन था तो आपकी खामोशी भी दीन थी। हम तो लोगों को गलत काम करता देखते हैं फिर उसके बाद बोलते भी नहीं है। अल्लाह के नबी चुप नहीं रहते थे, कहीं कोई गलत चीज देखते थे तो फौरन उसके बाद डायरेक्ट और इनडायरेक्ट लोगों को रोकते थे या बताते थे उसका असल मसला। अब आप देखिए क्या हदीस की किताबें तो बहुत सारी है ना, सिया सित्ता का नाम आपने सुना होगा, छह मारूफ किताबें जिसको हर मजहब हर मसलक वाला बंदा मानता है, ठीक है, मोस्ट ऑथेंटिक बुक्स हैं। उनमें सबसे पहली किताब कौन सी है? सही बुखारी, ठीक है। अब सही बुखारी किताब जो है वो इमाम बुखारी ने लिखी है, और ये असल में 9 जिल्दों पे है इंग्लिश में और 7 जिल्दों में उर्दू में आती है। थोड़ा सा फर्क है, कुछ ने 7 में की, कुछ ने 9 में की, यानी एक तवील बुक है। अब जब इस बुक को हम पढ़ते हैं तो एक बुक में कोई रिवायत 10-10 दफा भी आती है, क्योंकि इमाम बुखारी की ये अमानतदारी थी कि उनको जो हदीस जिससे मिली उसने वैसे भी लिख दी। ऐसी है कि जैसे कोई खबर आज हमें मिलती है ना तो हम कहते हैं ये बात सुनी है, तो इमाम बुखारी ने जितनों से वो बात सुनी होती थी वो अलग अलग भी लिखते थे, ठीक है। जज़ाकअल्लाह खैर, सुब्हानकअल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।